अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको घोषणा, राष्ट्रपतिको चुनाव 21 गतेका लागि प्रस्ताव।
शपथकै दिन 5 नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा योजनाका चाङ, बाँकी सिक्टा सिंचाई आयोजना निर्माणको काम सुस्त गतिमा।
इट्टा व्यवसायमा जीएसटी कर लागू भएपछि बाँकेमा कोइलाको मूल्य आकाशियो, नेपालगञ्ज वाटर पार्कको डिजाइन फेर्न दबाव।
र नेपालगञ्जमा जारी प्रधानमन्त्री कपमा एपीएफ र शिवम न्यू डायमन्डको विजय सुरुवात।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी बैंकमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पछि।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष हैन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी बैंकमा खाता खोल्न।
अब कुमारी बैंकमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी बैंकको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी बैंक, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको घोषणा गर्नुभएको छ, राष्ट्रपतिको चुनाव 21 गतेका लागि प्रस्ताव गरेको सन्दर्भ रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रधानमन्त्री बन्नुभएको छ। ओली दोस्रो पटक प्रधानमन्त्री हुनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई हिजो शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ लगत्तै प्रधानमन्त्री ओलीले सिंहदरबार स्थित कार्यालयमा पुगेर कार्यभार सम्हाल्नु भएको हो। संविधानको धारा 76 उपधारा 2 बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले 2 वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजै साझा पदभार ग्रहण गर्दै ओलीले 753 स्थानीय तहमै प्राविधिक शिक्षालय स्थापनाको घोषणा गर्नुभएको हो। यता निर्वाचन आयोगले दलहरू समक्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ। आयोगले हिजो सर्वदलीय बैठकमा राष्ट्रपति निर्वाचन 21 र उपराष्ट्रपति निर्वाचन 1 गते गर्न प्रस्ताव गरेको हो। सङ्घीय संरचना अनुसार पहिलो पटक राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदैछ। प्रमुख निर्वाचन आयुक्त आयुधी प्रसाद यादवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिसँगको बैठकमा चुनाव मिति प्रस्ताव गरेका हुन्। आयोगका अनुसार मिति प्रस्तावमा दलहरूले समर्थन जनाएका छन्। चुनाव मिति भने उक्त प्रस्ताव नयाँ सरकार समक्ष पेश भएपछि निर्कुल हुनेछ, नागरिकमा खबर छापिएको छ।
प्रदेश 5 का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटनलाई मुख्य आधार बनाएर प्रदेशको विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ। हिजो शपथ ग्रहण लगत्तै बसेको मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा उहाँले प्रदेश विकास योजनाको खाका नै सार्वजनिक गर्नुभयो। पर्यटन, उद्योग र कृषिबाट प्रदेश विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको भन्दै उहाँले आफ्नो कार्यकालमा त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीको विकासदेखि जनयुद्धको मुख्य भूमि रोल्पालाई पर्यटन गन्तव्य बनाउने रणनीतिक प्रदेश सरकारको छ। एसियाकै ठूलो उपत्यका दाङदेखि नौमुरे जलविद्युत आयोजनाको विकाससम्म उहाँका योजना छन्। बुद्ध सर्किटको विकास, स्वर्गद्वारीदेखि गुल्मीको रेसुङ्गालाई पर्यटन मार्गमा जोडिने उहाँले बताउनुभयो। पहाडमा पर्यटन होमस्टे र तराईमा आधुनिक कृषिको विकास गर्ने उहाँको योजना छ। त्यसअघि बसेको मन्त्री परिषदको पहिलो बैठकले 8 निर्णय गरेको छ। बैठकले केही लिखित सार्वजनिक प्रमाणीकरण सम्बन्धी नियमावली र प्रदेश सरकार कार्यविभाजन नियमावली, कार्य सम्पादन नियमावली र प्रदेश कानुन मसुदा तथा सुझाव आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश जारी गर्ने निर्णय गरेको छ। प्रदेश प्रमुख उमाकान्त झाले हिजो दिउँसो मुख्यमन्त्री पोखरेलसहित दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको थियो। प्रदेशमा पाँचमा तीन सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। संविधानको धारा 138 उपधारा 9 बमोजिम गठित मन्त्रीमण्डलमा एमालेबाट एकजना र माओवादी केन्द्रबाट एकजना मन्त्री छन्। मुख्यमन्त्रीको शपथ लगत्तै प्रदेश प्रमुख झाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र एमालेका बैजनाथ चौधरीलाई शपथ दिलाएका थिए। दुई मन्त्रीले कर्मश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। लक्ष्मण पोखरेलले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
प्रदेश सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला वीरेन्द्रनगरमा हिजो मन्त्रालय स्थापना गरिएका छन्। 6 नम्बर प्रदेशमा 7 मन्त्रालय रहनेछन्। प्रदेश मुख्य सचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 6 मन्त्रालय स्थापना गरिएको बताउनुभयो। 2 साता अघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रीको मन्त्री परिषदको कार्यालय सञ्चालन भइसकेको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका साथै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रहेका छन्। नागरिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
बाँकेको सिक्टा सिँचाइ आयोजना निर्माण पुरा हुने समय अवधि धकलिँदै गएको छ। 25 अर्बभन्दा बढी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ हुँदा लागत पनि बढ्दै गएको छ। उक्त आयोजना सम्पन्न गर्न सरकारले पछिल्लो पल्ट आर्थिक वर्ष 2076-77 समय तोकेको छ। अझै 46% काम हुन बाँकी छ। यसले पनि समयमै काम पुरा नहुने शंका उब्जाएको छ। निर्माण कम्पनीको ढिलाइले काम पुरा हुन नसक्ने आयोजना अधिकारी बताउँछन्। जिल्लामा कृषि क्रान्ति ल्याउने भन्दै आर्थिक वर्ष 2061-62 सुरु गरिएको आयोजना लम्बिँदै गएको छ। सुरुमा तयार गरिएको आयोजनाले नसमेटिएका राप्ती पारेका तत्कालीन 9 गाविसमा सिंचाइ पुर्याउने भन्दै आर्थिक वर्ष 2070-71 गुरी योजना संशोधन गरिएको हो, जसका कारण लागत र समय बढेको हो। सिक्टा आयोजनाले शाखा उपशाखा गरी करिब 280 किलोमिटर लामो नहर निर्माण गरी खेतीयोग्य 80% जग्गामा सिँचाइ पुर्याउने लक्ष्य छ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा पर्यटकलाई आकर्षित गर्न बनाउन थालिएको वाटर पार्क पुनर्निर्माणको डिजाइन फेर्न नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले दबाब दिएको तथ्य बाहिर आएको छ। वाटर पार्क पुनर्निर्माण आयोजनाका लागि बजेट निकासा, इस्टिमेट, ठेका सम्झौता हुँदै ठेकेदारले काम समेत सुरु गरिसकेको अवस्थामा राणाले अचानक डिजाइन फेर्न दबाब दिएका हुन्। मेयरको दबाबमा परेका प्राविधिकहरू पुरानो डिजाइन फेर्न राजी त भएका छन्, तर त्यसको वाटर पार्कको सौन्दर्यतालाई बिगार्ने उनीहरूको दावी छ। तलाउको वरपर 1100 मिटर दूरीमा फैलिएको स्लोपलाई मेयर राणाले 4 मिटर चौडाइबाट झारेर 2 मिटरको डिजाइन बनाउन दबाब दिएको स्रोतले जनाएको छ। नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
भारतले वस्तु तथा सेवाकर जीएसटी लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नु परेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा 25% मूल्य बढेको हो। भारत सरकारले 30 जुन 2017 जीएसटी लागू गरेको थियो। त्यसको असर नेपालका इँटा व्यवसायमा परेको छ। विगत भन्दा यो वर्ष 25% बढी मूल्यमा कोइला ल्याउन व्यवसायी बाध्य छन्। खजुरा गाउँपालिका 2 सोनपुरस्थित 2 स्टार इँटा उद्योगका सञ्चालक याकुब तेलीले गत वर्ष कोइला प्रति किलो 18.50 रुपियाँमा किनेकोमा अचेल 25.50 रुपियाँ तिरिरहेको बताउनुभयो। टेकेन्द्र बस्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपालकै पहिलो पटक बाँकेको डुडुवा गाउँपालिकाका नागरिकहरू स्वास्थ्य संस्थाबाट पाउने सम्पूर्ण सेवा सुविधा सहितको निशुल्क पाउने भएका छन्। सेवाग्राहीहरूबाट नाम दर्ताको लागि समेत पैसा नलिई सेवा उपलब्ध गराइनेछ। घर घरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत गाउँपालिकाले सम्पूर्ण सेवाग्राहीहरूलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीले बताउनुभयो। घर घरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीहरूका लागि हिजोदेखि सञ्चालन गरिएको 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख चौधरीले गाउँमा सिंहदरबार आएको अनुभूति दिलाउने बताउनुभयो। उहाँले भन्नुभयो, हरेक गाउँमा निशुल्क स्वास्थ्य सेवा तथा एसएलसी उत्तीर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ। नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनका लागि गाउँपालिकाले स्वास्थ्य कार्ड समेत जारी गरिसकेको छ। 40,000 कार्ड छापिसकेको प्रमुख चौधरीले बताउनुभयो। स्वास्थ्य सेवाको प्रभावकारिताका लागि गाउँपालिकाले बहुउपयोगी ल्याब समेत सञ्चालनमा ल्याएको छ। अभिमुखीकरणमा गाउँपालिकाका स्वास्थ्यकर्मी लगायत 50 जनाको सहभागिता रहेको छ। अभिमुखीकरणमा कर्मचारीको काम, कर्तव्य र अधिकार, प्रवर्धनात्मक स्वास्थ्य सेवा लगायतका विषयमा जानकारी गराइने गाउँपालिकाले जनाएको छ। पश्चिम डायरीमा माओवादी र एमाले बीचको पार्टी एकता सहज हुन्छ कि असहज?
यसले खासै परिवर्तन ल्याउन सक्ला र नेपाली जनताले आकाङ्क्षा र अपेक्षा गरे अनुसारको सरकारले दिगो र एउटा के हो भन्नुहुन्छ भनेपछि व्यवस्थित अथवा एकाउन्टेबल सरकार दिन सक्ला भन्ने कुरामा त विश्वास गर्न सकिने स्थिति देखा।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
Hyundai, traffic safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363989।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मुलुकले फेरि अर्को नयाँ प्रधानमन्त्री पाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपालको राजनीति अब कुन मोडमा पुग्छ? अब माओवादी र एमाले बीचको पार्टी एकता सहज कि असहज? यी लगायतका विषयमा विश्लेषण गर्दै राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य।
पहिला कुरो त एउटा प्रधानमन्त्रीले बहुमत गुमाइसकेपछि अर्को प्रधानमन्त्री निर्वाचनबाट निर्वाचित भएर आउनु भनेको कुरो सामान्य प्रक्रिया हो बहुमतीय प्रणालीमा, बहुमत प्राप्त दलको मान्छे। अब यो प्रधानमन्त्री हुनु मात्रै ठुलो कुरो भन्दा पनि कतिपय उहाँहरूले सरकारमा जानुभन्दा पहिले जनतासित गरेका वाचाहरू र बाह्य शक्तिहरूसित गरेका वाचाहरू अथवा अरूलाई दिएको आश्वासनहरू, जे जति कुराहरू अहिले बाहिर आएका छन् त्यो सबै कुराहरूमा उहाँहरूलाई खरो उत्रिनलाई टाइम लाग्ला र उहाँहरूको अभिव्यक्तिहरू, उहाँहरूको मन्त्रीमण्डल कस्तो भन्छ, मन्त्रीमण्डलमा आउने मान्छेहरू कस्ता कस्ता आउँछन्, त्यो सबै कुराहरूले मात्रै केही पूर्वानुमान गर्न सकिएला।
त्यही त जस्तै अब यो भागभन्डा नै गरिएको जस्तो लाग्यो कि आलो पालो गर्ने 3 वर्ष 2 वर्ष अनि त्यसपछि माओवादीको मन्त्रीहरूको नाम पनि दिएको छैन, छलफल हुँदैछ।
सबैभन्दा दुर्भाग्यपूर्ण कुरा के हो त भन्नु जानुपछि नेपालमा हेर्नुहोस् नेपाली जनताहरूले 5 वर्ष चलोस् एउटा चाहिँ कमसेकम दिगो सरकार बनोस् जसले स्थायित्व पाओस् र देशलाई केही निकास दियोस् भन्ने मनसायले वाम गठबन्धनलाई मतदान गरे हुन् भन्ने किसिमको एउटा देखिया थियो सिनारी हो। तर नेताहरूले के देख्यो त भन्नु जानुपछि मिलिजुली खानी र माथिल्लो तहका मान्छेहरू मिलेपछि जे पनि गर्न सकिन्छ र जे पनि गर्दा हुन्छ त्यसलाई चाहिँ कानुनी मान्यता दिन सकिन्छ भन्ने जस्तो कुराहरू नेपालमा स्थापित भएर गइरहेछ नि। यो कुरो यति दुर्भाग्यपूर्ण छ। हेर्नुहोस् यदि यो साथीभन्दा अन्डरस्ट्यान्डिङभित्र भइसकेको छ भनेपछि यसले खासै परिवर्तन ल्याउन सक्ला र नेपाली जनताले आकाङ्क्षा र अपेक्षा गरे अनुसारको सरकारले दिगो र एउटा के हो भन्नुहुन्छ भनेपछि व्यवस्थित अथवा एकाउन्टेबल सरकार दिन सक्ला भन्ने कुरामा त विश्वास गर्न सकिने स्थिति।
यहाँले भने अनुसार नै अब यत्रो सङ्घीय संरचनामा देश परिवर्तन आयो होइन, स्थानीय तहको चुनाव पनि भयो, ठुलै परिवर्तन आयो जस्तो भयो, सिंहदरबारको गाउँमा पुग्यो भनेर चाहिँ भयो। तर यो यस्तो खालको हेर्दाखेरि यो 5 वर्षको स्थायित्व र दिगो दीर्घकालीन सरकार चाहिँ नबन्दाखेरि फेरि चाहिँ नागरिकहरूका सपना खेर गयो नि त होइन?
हजुर बिल्कुल, तपाईँले भने जस्तै हो। एउटा त के भयो भन्नु जानुपछि हाम्रो जस्तो देशमा हेर्नुहोस् जहिले पनि आस्थाको खरिद बिक्री हुने गरे क्या, त्यो आस्थाको खरिद बिक्री भनेको हेर्नुहोस् मतदाताहरू पनि आस्थाभन्दा माथि उम्किन सकेन र नेताहरू पनि के भयो त भनेदेखि त्यही आस्थालाई टेकेर आफू खुसी व्यवहार गर्ने एउटा संस्कार विकसित भएर गयो। हेर्नुहोस् त्यो संस्कारले कहाँ पुर्यायो त हामीहरूलाई भन्नुहुन्छ भनेदेखि यो देशमा न त डेमोक्रेसी चाहिँ स्थायित्व पाउन सक्यो, संघीयता हेर्नुहोस् लथालिङ्ग छ, कतिपय अफिसहरू अझै कता जाने हुन् त्यसको ठेगानै छैन, कर्मचारीहरू आउन मानिरहेको छैन, त्यो आर्थिक पक्ष त छोडिदिनुहोस् त्यो त सेकेन्डरी कुरो भइसक्यो। अहिले त के भयो त भन्नुहुन्छ भनेदेखि यो सङ्घीयताको यो स्ट्रक्चरलाई अथवा बनावटलाई नै कसरी ठेग्ने, कसरी चाहिँ यसलाई चाहिँ के भन्नुहुन्छ व्यवस्थित गर्ने भन्ने कुराहरूमा मात्रै सीमित हुने स्थिति देखा पर्यो। तपाईँ हामी म फसलमा बस्नेहरू अथवा मथिल्लो निकायमा अब राजनीतिक निकायमा पहुँच नहुनेहरूको दुर्दशा यथावत रहने स्थिति देखा पर्यो। किनभनेदेखि हामीलाई चाहिने भनेको हेर्नुहोस् राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वले दिने भन्नेको किन के हो भनेपछि प्रशासनिक निष्पक्षता, न्यायिक निष्पक्षता, रुल अफ ल जस्ता कुराहरू हुने हेर्नुहोस् र सेवा र सुविधाहरूमा सजिलै पहुँचका कुराहरू हुने हेर्नुहोस् त्यो सबै कुराहरू हुन सक्ने स्थिति यो किसिमको मनोविज्ञान र यो किसिमको व्यवहारले पुरा होला जस्तो मलाई
पनि। यत्रा समस्याहरू चाहिँ समाधानका लागि अब एकतिरको समस्या छँदैछ, अब नागरिकले गर्नुपर्ने काम के र यो दुईटा जुन माओवादी र एमाले बीचको जुन पार्टी एकताको कुरा छ नि, अब यो पार्टी एकताले पनि भोलिको सम्म चाहिँ टिकाउ हुने खालको के देख्नुहुन्छ यहाँले?
पार्टी एकता अब त हुनै भयो हेर्नुहोस् किनभनेदेखि उहाँहरूले देखाउनलाई पनि गर्नुहुन्छ किनभने भनिसकेका हुनाले त्यो कुरालाई, तर त्यहाँभित्र मनमुटावहरू देखा परिरहेको छ। हेर्नुहोस् मैले माधव नेपालजीको जो सुने मथिल्लो श्रेणीका भन्नुहोस् अथवा उपल्ला नेताहरूको व्यवस्थापनले मात्रै हुँदैन अर्को मिडिल क्लासको नेताहरूको पनि व्यवस्थापनको कुरा हेर्नुपर्छ भन्नुभएको छ, उहाँले कसलाई इङ्गित गर्न खोज्नुभएको हो। त्यसैले गर्दाखेरि यो मुलुक त कस्तो भयो त भन्नु जाने कि बार्गेनिङ हुने भयो क्या। तपाईँले निर्वाचन आयुक्तले पनि मेरो पनि व्यवस्थापन गरिनु पर्यो भनेर भने हेर्नुहोस् रिपोर्ट बुझाउनुभन्दा पहिले भनेपछि यो मुलुक यही बेलामा हेर्नु पूर्व राष्ट्रपतिले गाडी मागे यो सरकार जाने बेलामा, तर यो मुलुकले कसलाई कसलाई चाहिँ सेवा गर्ने हो, कसलाई कसलाई व्यवस्थापन गर्ने कि निमुखा जनताहरू जो हिजो पनि बिचारो सडकमा थियो आज पनि सडकमा थियो औषधि नपाएर मनिरहेछ पेटभरि पानी पिन पाएको छैन त्यस्तो मान्छेको बारेमा सोच्ने कि घरिघरि व्यवस्थापन गर्ने। त्यही भएर उहाँहरूले के छ त भन्दाखेरि नेताहरूको व्यवस्थापन उहाँहरूलाई समस्या बनेछ।
राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य। अब अर्को सन्दर्भ, विगत 1 वर्षदेखि भत्किएको पुल मर्मत नहुँदा नागरिकलाई आवत जावतमा असहज भएको छ। बाँकेको जानकी र खजुरा गाउँपालिकाको बीचमा पर्ने सैनिक खोलामा बनेको काठे पुल भत्किएको 1 वर्ष बढी भइसक्यो, तर हालसम्म मर्मत नहुँदा बर्सातमा नागरिकलाई आवत जावतमा समस्या उत्पन्न भएको हो। काठ कुहिएर खसेपछि करिब 200 बढी बालबालिका जोखिम मोलेर आवत जावत गर्न बाध्य छन्। खोला जमिनको सतहभन्दा 200 मिटर गहिरो छ। सद्भाव दैनिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले नेपालगञ्जलाई मेडिकल हबका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। देश विदेशमा आएका विभिन्न विशेषज्ञ डाक्टरहरूको राष्ट्रिय सम्मेलनलाई हिजो सम्बोधन गर्दै नगर प्रमुख डाक्टर राणाले भन्नुभयो, तपाईँहरू नेपालगञ्जलाई मेडिकल हबका रूपमा विकास गर्ने कुरामा स्थानीय सरकारको हरसम्भव सहयोग प्राप्त गर्नुहुनेछ। डाक्टर राणाले नेपालगञ्जमा चिकित्सा क्षेत्रले गरेको प्रगति र लगानीको खुलेर प्रशंसा पनि गर्नुभयो। नेपाल अर्थोपेडिक एसोसिएसन वेस्टर्न चार्टरले पहिलो पटक नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा नेपाल लगायत विभिन्न सात मुलुकका हाड जोड्ने विशेषज्ञहरू सहभागी छन्। उनीहरू बीच हाड जोड्ने क्षेत्रका पछिल्ला वैज्ञानिक उपलब्धिहरू, प्रयोग र समस्याहरूबारे निरन्तर बहस भइरहेका छन्। यता खाद्य अधिकारका विषयमा नेपालगञ्जमा भेला भएका मानवाधिकार कर्मीहरूको मौलिक हकको रूपमा खाद्य अधिकारको व्यवहारिक कार्यान्वयनका लागि प्रभावकारी कानुनको निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। मानवाधिकार एलायन्स आरआरएन, फियान नेपाल, नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ, इन्डोडेक र खाद्य अधिकार सञ्जालको आयोजनामा नेपालगञ्जमा भएको खाद्य अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीका सहभागीले अहिले पनि सबै व्यक्तिले खाद्य अधिकारको उपभोग गर्न नपाएको बताएका थिए। नेपालगञ्ज दैनिकमा खबर छ।
नेपाल एपिएफ क्लब र शिवम न्यू डायमन्ड एकाडेमीले पाँचौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा विजयी सुरुवात गरेका छन्। प्रतियोगिताको पहिलो दिन भएको खेलमा डायमन्डले पहिलो संस्करणको विजेता टोली पुलिसलाई सोझो सेटमा 15-19, 25-19, 27-25 हरायो। डायमन्डको जितमा स्पाइकर प्रतिभा माली वुमन अफ द म्याचबाट पुरस्कृत भइन्। नेपालगञ्ज कबड हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले सुरुवात 2 सेट जित्दै खेलमा हावी भएको थियो। यसै गरी अर्को खेलमा दोस्रो संस्करणको विजेता टोली नेपाल एपिएफ क्लबले बङ्गलादेशको इफाट ग्रुप अफ कम्पनीको महिला भलिबल टोलीलाई सहजै 25-9, 25-7, 25-11 हरायो। बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा विदेशी 2 र नेपाली 4 टोलीको सहभागिता रहेको छ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले 2 लाख र उपविजेताले 1 लाख, तेस्रोले 50,000 पाउनेछन्। कमल खत्रीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
निजी जहाज कम्पनीका कर्मचारीको सेटिङमा राजा विमानस्थल हुँदै राजधानीमा अवैध मासु पठाउने गरेको पाइएको छ। एक जिल्लाबाट अर्को जिल्ला मासु लैजाँदा भेटनरी डाक्टरले स्थलगत परीक्षण गरी मासु खान योग्य रहेको प्रमाणित पछि मात्रै लैजानुपर्ने प्रावधान रहे पनि बिना प्रमाणित मासु जाने गरेको भेटिएको छ। हिजो दिउँसो 2:30 बुधियरको जहाजबाट रान्छा विमानस्थल हुँदै काठमाडौँ लैजाँदै गरेको 6 कार्टुन मासु बरामद भएपछि मासुको अवैध कारोबारको रहस्य खुलेको हो। नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपालगञ्ज बस पार्क निर्माणको ढिलाइले पारेको असर।
बस पार्क कहाँ हो भनेर सोध्छन्, जान्छन् यता भनेर गयो, विद्युत जान्छन् अलपत्र पढ्नु फर्किन्छन्, फेरि यही हो बस पार्क त यही हो बस्नुहोस् भन्दा फेरि बुझ्दैनन्, फेरि पुष्पराज चुकतिर पुगेका हुन्छन्।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको बस पार्कलाई आधुनिक बस पार्क बनाउन लागिएको छ। अहिले बस पार्क निर्माण कार्य ठेकेदारको कारण रोकिएको छ, जसका कारण नागरिकले ठूलो कठिनाई भोग्नु परेको अवस्था छ। यसबाट नागरिकले कस्तो खालको समस्याको सामना गर्नु परेको छ त? सहकर्मी लीलाधर खड्काले सङ्कलन गरेको सुनौ आजको नागरिक आवाज।
जीवकला अधिकारी, यसले त यात्रुहरूमा अब कस्तो भनेर हुन त भन्दै नभने पनि हुने कुरा सबैलाई थाहा भएकै हो। तर कस्तो भने अब बसपार्क कहाँ हो भनेर सोध्छन्, अनि अझै राति आउने गाडी त झन् बसपार्क कहाँ हो भनेर सोध्छन्, जान्छन् यता भनेर गयो विद्युत जान्छन् अलपत्रै पढाउँछ फर्किन्छन्, फेरि यही हो बसपार्क त यही हो बस्नुहोस् भन्दा फेरि बुझ्दैनन्, फेरि पुष्पराज चुकतिर पुगेका हुन्छन्, फेरि यतातिर पुगेका हुन्छन्। मतलब चिन्दैनन् कि कहाँ हो कहाँ अलपत्रै पार्छन्।
केशवराज गिरी, व्यवसाय गरेर बसपार्कमा बस्छ। अब यसले गर्दाखेरि यहाँ जुन रुटहरूमा जाने बसहरू हुन् यी सारा सब अव्यवस्थित छन् र बाटो बाटोमा गाडीहरू राख्ने तर अरू व्यापारीहरूलाई पनि डिस्टर्ब हुने भइरहेको छ बसले गर्दाखेरि, र यात्रुहरूलाई तानातान गरिन्छ। कमसेकम पुलिस प्रहरी प्रशासनले पनि यो ख्याल गर्नुपर्ने हो। यात्रु एउटा झोला लिएर आए पनि त्यो झोलालाई चारजना पाँचजना मान्छे तान्ने अवस्था छ।
मेरो नाम सीता मरासिनी हो। यात्रुहरूलाई यस्तै दुःखै दुःखै छ। अझै बाटो बस पार्क अझै बने होइन, धुलो छ, धुवा छ, समस्या नै समस्या छ।
प्रजित विष्ट, बस पार्कको निवासी। यात्रुहरूलाई केही न केही समस्या त परिहाल्छ होइन, विकास निर्माण को कामहरू भइराखेको छ भने त त्यसलाई केही न केही समस्या हुन्छ भने झेल्नु पर्यो होइन। भनेपछि यो जो समय थप्दै पछि गरिरहेका छन् यो त पार्टीहरूको गुटबन्दीको ऊ हो होइन, समस्या हो होइन।
देवीराम मरासिनी, एकदमै समस्या छ यात्रुहरूलाई र यहाँको चाहिँ स्थानीय बासिन्दालाई र यहाँ यो बाटोमा हिँड्ने पैदल यात्रीलाई एकदमै समस्या छ। किनभने अब बाटोभित्र बस पार्क डेढ वर्षमा यो सम्पन्न गरिसक्ने भनेर एग्रिमेन्ट गरेको छ, त्यहाँ बोर्ड पनि टाँगेकी छ, यो दुई वर्षभन्दा बढी भइसक्यो। हामी यसो हेर्दाखेरि आधा यति काम भयो कि जस्तो लाग्छ र एकदम सुस्त गतिमा काम भइरहेको छ यो।
दिपा मरासिनी, बस पार्क। यात्रुहरूमा त अब गाडी ठाउँमा लागेको छैन, स्टेजमा गाडी छैन, बाहिर लागेको छ, अनि यात्रुलाई पनि तानातानो हुन्छ। अब एउटै परिवारको मान्छे पनि दुईतिर हुन्छ, त्यस्तै छ समस्या। बढ्न थालेको 3 वर्ष भइसक्यो, अब कहिले तयार हुने थाहा छैन। अब के गर्ने, छिटो छरितो गरेर बनाइदिएमा सजिलो हुन्थ्यो।
स्थानीय सरकारले लगाउने विभिन्न करका विषयमा जनता र जनप्रतिनिधि बीचमा असमझदारी भइरहेका बेला यहाँका जनप्रतिनिधि र स्थानीय सरकारवालालाई कर प्रणालीबारे प्रशिक्षण दिइएको छ। भेरी नगरपालिकाले नगरवासीका लागि लागू गरेको सेवा शुल्क कर र एकीकृत सम्पत्ति करका विषयमा स्थानीयले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेमा हात्तीपाइले निवारणका लागि अभियान चलाइरहेको आधिकारिक निकाय जिल्ला जनस्वास्थ्य कार्यालयसँग बाँकेमा हात्तीपाइले रोगबाट संक्रमित भएका बिरामीको विवरण नै नरहेको खुलेको छ। राष्ट्रिय हात्तीपाइले फाइलेरिया रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जिल्लामा 21% रोगी रहेको फगत अनुमानको आधारमा प्रतिवर्ष करिब 1 करोडका दरले रकम खर्च गरी औषधि खुवाउँदै आएको छ। लामखुट्टेबाट सर्ने रोगको रूपमा रहेको सरुवा रोग हात्तीपाइले निवारण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावकारी रूपमा अभियान चलाइरहेको दावी गरिरहँदा नेपालगञ्जमा 41% व्यक्तिले मात्र औषधि सेवन गरेको तथ्य बाहिर आएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
यही फागुन 7 गते 68 राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन कोहलपुर नगरपालिकाले सरोकारवाला सबैसँग हिजो छलफल गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवसलाई फागुन 6, 7 र 8 गते मनाउने भनी गृह मन्त्रालयको चलानी नम्बर 807 को पत्र प्राप्त भएसँगै कोहलपुर नगरपालिकाले गृह मन्त्रालयले गरेको परिपत्र अनुसार कार्यक्रम गर्ने गरी कोहलपुरमा रहेका राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विद्यालयका शिक्षकहरू, सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको खबर मिसन टुडेमा प्रकाशित छ।
नेपाल भारत सीमाको जमुना नाकाबाट पटक पटक तस्करी गरी सामान भित्राइएको सामान नियन्त्रणमा परेको छ। हिजो कर्मचारीसँगको मिलोमतोमा भन्सार छलेर ल्याइएको चिनी सहित 2 महिलालाई प्रहरीले नियन्त्रणमा लिएको खबर दैनिक नेपालगञ्जमा छापिएको छ।
नेपाल इट्टा उद्योग व्यवसाय सङ्घ बाँकेको अध्यक्षमा जयमूल खाँ निर्वाचित हुनुभएको छ। सङ्घको विशेष साधारण सभा तथा 5 अधिवेशनले खाँको अध्यक्षतामा 9 कार्य समिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो। सद्भाव दैनिकमा खबर छ।
सूचनाको हक सम्बन्धी ऐन 2074 कार्यान्वयनको अवस्था समस्या चुनौतीका विषयमा हिजो कोहलपुरमा अन्तर्क्रिया गरियो। सूचना र मानवाधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको आयोजनामा सूचनाको हक सम्बन्धी ऐनमा भएको व्यवस्था र सरकारवाला कार्यालयहरूले गर्ने सूचना प्रवाहको विषयमा देखिएका समस्यालाई कसरी आम नागरिकको पहुँचसम्म पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो। मिसन टुडेमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको घोषणा, राष्ट्रपतिको चुनाव 21 गतेका लागि प्रस्ताव।
शपथकै दिन 5 नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा योजनाका चाङ, बाँकी डुडुवा गाउँपालिकाको घर घरमा निशुल्क स्वास्थ्य सेवाको अभियान।
बाँकी सेक्टर सिँचाई आयोजना निर्माणको काम सुस्त गतिमा, इट्टा व्यवसायमा जीएसटी कर लागू पछि बाँकेमा कोइलाको मूल्य आकाशियो।
र नेपालगञ्ज वाटर पार्कको डिजाइन फेर्न दबाव, नेपालगञ्जमा जारी प्रधानमन्त्री कपमा एपीएफ र शिवम न्यू डायमन्डको विजय सुरुवात।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 4 गते शुक्रबार, फेब्रुअरी 16 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम।